الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم مجھ پر کثرت سے درود پاک پڑھو بے شک تمہارا مجھ پر درود پاک پڑھنا تمہارے گناہوں کے لیے مغفرت ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ حسب حال، جیسی صورت حال ہے، جو کنڈیشن ہے، جو آپ کی کیفیت ہے، حالت ہے، اس کے مطابق اچھی اچھی نیتیں کر لیجئے۔ علم دین حاصل کروں گا، سیکھ کر اگر صحیح طور پر مسئلہ سمجھ گیا تو دوسروں کے آگے بیان کر کر نیکی کی دعوت پھیلانے کے ثواب کا حقدار بنوں گا۔ جو بات صحیح طور پر سمجھ میں نہ آئی، دار الافتاء اہل سنت سے رابطہ کروں گا۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جنت کی چابی نماز ہے، اور نماز کی چابی طہارت یعنی پاکی ہے۔ طہارت بہت اہم ہے، اسی لیے اسے نماز کی چابی فرمایا گیا۔ میٹھے میٹھے اسلامی بھائیوں، ہر عاقل و بالغ مسلمان مرد و عورت کے لیے طہارت کے وہ احکام سیکھنا فرض عین ہیں جن سے نماز درست ہو سکے۔ ہمارا نماز کے لیے جانا تو بہت آسان ہوتا ہے، نماز بڑی اہم عبادت ہے، اور نماز جنت میں لے جانے والے کاموں میں سے ایک کام ہے۔ پیارے آقا صلی اللہ تعالی علیہ وسلم کی آنکھوں کی ٹھنڈک ہے، مومن کی معراج ہے، دین کا ستون ہے۔ اتنی اہم عبادت کے لیے جانے والے بزرگان دین رحمہم اللہ المبین کی حالت جب دیکھی جاتی، ہم ان کی سیرت پڑھتے ہیں، ان کے واقعات سنتے ہیں، تو ان کی کیفیات بدل جاتی کہ میں رب کے حضور حاضر ہونے کے لیے جا رہا ہوں۔ اول تو ہماری مسلمانوں کی اکثریت نماز سے غافل ہے اور نماز سے دور ہے۔ جن کو نماز پڑھنے کا کچھ ذہن ملا، کچھ جذبہ ملا، کچھ سوچ ملی، وہ نماز سیکھنے سے دور ہے۔ بہرحال نماز میں کیا پڑھنا ہے، نماز کے کیا مسائل ہیں، یہ تو سیکھنے ہی ہے۔ نماز میں شامل ہونے سے پہلے پاکی ناپاکی کے کچھ مسائل ہوتے ہیں، اور امیر اہل سنت کا رسالہ کپڑے پاک کرنے کا طریقہ ہم انشاءاللہ الرحمن یہ آپ کے آگے بیان کریں گے، کچھ اضافے کے ساتھ ترتیب آگے پیچھے، اور تقریباً یہ رسالہ ہوگا۔ اس میں ہم نے نماز کی ایک شرط طہارت کے بارے میں سنا تھا پچھلے سلسلے میں، اور نجاست ناپاکی کی اقسام کے بارے میں ہم آج سنیں گے۔ ناپاکی سے پاکی حاصل کرنے کے لیے ناپاکی کو جاننا اور ناپاکی سے پاکی حاصل کرنے کے طریقوں کا جاننا ضروری ہے۔ نجاست ناپاکی دو قسمیں، نمبر ایک نجاست غلیظہ بڑی نجاست، نمبر دو نجاست خفیفہ چھوٹی نجاست۔ اچھا بڑی اور چھوٹی نجاست جو ہے وہ تو اپنی جگہ پر ہے، اس کا جاننا ضروری ہے. بڑی نجاست کتنی لگے گی تو ہم نماز نہیں پڑھ سکتے، چھوٹی نجاست کتنی لگے گی تو نماز نہیں پڑھ سکتے. تو اب وہ پہلے جو بڑی نجاست ہے، یعنی ہمیں کئی چیزیں جاننا ضروری ہیں، ایک تو بڑی نجاست ہے کون سی، دوسرا بڑی نجاست کتنی لگے گی تو ہم اس کے مطابق نماز نہیں پڑھ سکتے، یا نماز پڑھنا خلاف سنت ہے، یا نماز پڑھنا مکروہ تحریمی ہے، گناہگار ہوگا پڑھنے والا، یا نماز پڑھنے والا شخص ایسی حالت میں اگر نماز پڑھے گا تو نماز ہوگی ہی نہیں. تو اب ہمارا آج کا جو سلسلہ ہے وہ ہے، ہم آپ کو کچھ پہچان کرائیں گے، بھائی یہ چیز یہ بڑی ناپاکی ہے، یہ چیز یہ بڑی ناپاکی ہے، بڑی ناپاکی ہے تو بڑی ناپاکی کب نماز کے لیے رکاوٹ کا باعث بنے گی، پھر بعد میں، پہلے آپ کو مثالوں سے یہ بات سمجھائی جائے گی کہ بڑی ناپاکی کن چیزوں کو کہتے ہیں. انسان کے بدن سے جو ایسی چیز نکلے کہ اس سے غسل یا وضو واجب ہو، نجاست غلیظہ ہے، جیسے پخانہ، پیشاب، بہتا خون، پیپ، منہ بھر کے، اور اس طرح کی چند اور چیزیں بھی ہیں جو آپ کپڑے پاک کرنے کے طریقے میں دیکھ سکتے ہیں. امیر اہل سنت کا رسالہ کپڑے پاک کرنے کا طریقہ، یعنی عام طور پر انسان ہے، انسان ناخن کاٹتا ہے، بال بھی کترواتا ہے، اللہ پاک توفیق دے ہم سنت کے مطابق زلفے بھی رکھیں، داڑھی بھی ایک مشت سے جو زائد ہو وہی ہمارے جسم سے جدا ہو، تو انسان سے ناخن دور ہو رہے ہیں، سر کے بال ہیں، جسم کے بال ہیں وہ دور ہو رہے ہیں، انسان کو تھوک بھی آتا ہے، نزلہ بھی آتا ہے، اس کے ساتھ چند چیزیں اور بھی ہیں جس کی تفصیل آ گئی. خون کبھی نکل جاتا ہے جو بہتا خون ہو، یعنی وہ خون خود ہی اپنا مقام چھوڑ دیتا ہے، پخانہ، پیشاب، پیپ، منہ بھر کے، یہ چیزیں عام طور پر انسان کے جسم سے جدا ہوتی ہیں یا وہ جدا کرتا ہے جیسے خود ناخن کاٹتا ہے. تو ان میں سے جو جو چیزیں ناپاک ہیں ان کی کچھ تفصیل یہاں پر بیان کی گئی ہے. تو یہ چیزیں ناپاک ہیں، یعنی اب اگر قے ہو گئی، آپ کے کپڑوں پر پیشاب لگ گیا یا بڑا استنجا لگ گیا تو اب اسے پاک کرنا ہوگا، یہ بڑی نجاست ہے. کیا اس کی تفصیل ہے وہ آگے آئے گی، ابھی صرف مثال سمجھا رہے ہیں. یہاں پر ہم ضمنی طور پر ایک موضوع آج لیں گے، بات ہوئی قے کی، الٹی کی، مومنٹنگ کی، تو روزے دار کو بھی ہو جاتی ہے، وضو والا شخص تو پورے سال کبھی بھی ہو سکتی ہے. تو ہم آپ کو روزے اور وضو سے متعلق کہہ کے احکام ضمنی طور پر بیان کریں گے. مدینہ کے پانچ حروف کی نسبت سے وضو میں قے کے پانچ احکام شرعی. نمبر ایک، وضو کی حالت میں جان بوجھ کر قے کریں یا خود بخود ہو جائے، دونوں صورتوں میں اگر منہ بھر کے آئی اور اس میں کھانا، پانی یا سفرا، کڑوا پانی آیا تو وضو ٹوٹ جائے گا. منہ بھر کے کسے کہتے ہیں؟ کیا ہر مومٹنگ، ہر الٹی کو منہ بھر کے کہتے ہیں؟ جی نہیں. منہ بھر کے کیا معنی ہے کہ اسے بلا تکلف نہ روکا جا سکے. بلا تکلف نہ روکا جا سکے کا کیا معنی ہے؟ دیکھیں، ایک پریشر ڈیولپ ہوتا ہے، بالکل جو قے ہوتی ہے وہ اٹھ کر آتی ہے منہ کی طرف، آپ سمجھے بالکل وہ اس کی اٹھان ہوتی ہے اور وہ مومنٹنگ بہت تیزی سے منہ کی طرف آتی ہے. جب بھی نارمل قے ہوتی ہے اس کا اسٹائل یہی ہوتا ہے کہ اندر سے جو مواد فاضل ایکسٹرا تھا وہ خارج ہوتا ہے، وہ باہر آتا ہے. تو اب وہ جو کہ ہے وہ پورے پریشر ڈیولپ کر کر جب اوپر آتی ہے، جسے تکلف کے ساتھ، محنت کے ساتھ، کوشش کے بغیر रोका नहीं जा सकता। मसलन किसी ने जबरदस्ती दांत जोर से बंद कर दिए तो शायद रोक ले, लेकिन ये क्या है मुंह भरी कि इसका प्रेशर ऐसा डेवलप हुआ था, इतनी ताकत से आई थी कि अगर आप इस तरह ना रोकते तो बाहर आनी थी। तो ये जो कह होती है, ये जो मोमेंटिंग होती है, और नॉर्मली और आम तौर पर इसी अंदाज से कह होती है, तो इस कह को कहते हैं मुंह भर के। बहुत अहम बातें हैं इसमें, बहुत तवज्जो से सुने। मुंह भर के खाने की, पानी की, सफरा की, ये बिल्कुल वजू तोड़ने वाली है। दूसरी बात, बलगम की अगर मुंह भर के हो तो नहीं वजू टूटेगा आपका। तीसरी बात, बहते खून की कै वजू तोड़ देगी। अब तो खाना पीने की बात थी जो खा रहे हैं, अगर खून ही निकल आया मुंह भर के में तब भी ये वजू तोड़ देगा। बहते खून की कैसे वुजू उस वक्त टूटता है जबकि खून थूक से मगलूब ना हो, यानी खून की वजह से कै सुर्ख हो रही हो तो खून गालिब है, वुजू टूट गया, और थूक ज्यादा है और खून कम तो वुजू नहीं टूटेगा। खून कम होने की निशानी है कि पूरे कै में जो थूक पर मुश्तमिल है वो जर्द यानी पीली हो गई। ये देखिए, ये एक ग्लास है, ग्लास में कलर डाला हुआ है, और लाजी बात है ये कलर आपको जर्द नजर आ रहा है। जब रेड कलर थोड़ा सा दिखाया जाएगा, थोड़ा सा डाला जाता है व्हाइट में, तो वो पहले जर्द कलर इख्तियार करता है। ये तो है ही कलर, यानी रेड कलर के चंद ड्रॉप्स हैं जो ग्लास के अंदर डाले गए हैं। ग्लास में चंद ड्रॉप्स अगर आप रेड कलर के डालेंगे तो पहले आपको वो जर्द कलर देगा, जब आपके ड्रॉप ज्यादा होंगे तो अब ये कलर पकड़कर रेड होगा। अब फिर पहला फुटेज दोबारा दिखाइए। आप ये समझिए आपका थूक निकला, थूक में खून था, लेकिन खून के साथ जो कलर था वो इस तरह जर्द येलो था। जब येलो शेड आपके थूक का आएगा, इट्स मींस के अभी थूक ज्यादा है, खून कम है। सेकंड, अब अगर आपका थूक का कलर इस तरह रेड हो गया तो अब ये रेड के साथ, ये चूंकि ग्लास है, ग्लास में एक्स्ट्रा पानी जरूर है, मगर जो आपको ऊपर शेड या इसके टॉप पर या इसके आपको बॉटम पर ऊपर या नीचे जो आपको शेड्स नजर आ रहे हैं उस शेड्स में आप देख सकेंगे कि ये थूक जो है अगर ऐसा हुआ तो खून पर गालिब है। ये रेड और जर्द आपके कलर है। अगर थूक में ये कैफियत पाई जाती है कि वो येलो शेड पर है तो अब आपका थूक ज्यादा है, और अगर आपके यहां रेड शेड आ गया है तो अब आपका खून ज्यादा है। दोनों की बातें समझे, बहते खून की दोनों चीजें आपको एक साथ दिखाई जा रहा है, दोनों कलर्स देखें आप कि इसमें आपको फर्क नजर आएगा। बहते खून की कैसे वुजू उस वक्त टूटता है, बहता खून क्यों कहा जा रहा है? बास औकात खून के पूरे पूरे टुकड़े, जैसे गोश्त की बोटी होती है इस तरह खून के जमे हुए टुकड़े आते हैं, उसको कहा जाएगा जमा हुआ खून। जमा हुआ खून का मसला बाद में आएगा, अभी हम आपको लिक्विड खून, जो हमारा नॉर्मल खून होता है, जो बहता होता है पानी की तरह रवा खून होता है, उस लिक्विड खून की बात हम कर रहे हैं, बहते खून की बात कही जा रही है। जमे हुए खून का मसला बाद में आएगा। दोबारा दिखाइए, आपके दांत से खून निकल रहा है, खून निकलने के बाद आपने कुल्ली की है, ये शेप हो गई आपकी, रिजल्ट आपका ये कलर आ गया है, तो अब आप यूं समझिए कि आपका वुजू टूट गया है। और इन केस कलर ये नहीं है बल्कि इसके अलावा जो कलर हम आपको पहले दिखा चुके हैं ये कलर है, तो इट्स मींस कि अभी आपका वुजू नहीं टूटा। अगर कह में जमा हुआ खून, सॉलिड पीसेस जो आपके कुछ सॉलिड शेप में हो जाते हैं खून के, वो खून आपका कै में आया और वो मुंह भर से कम है तो वुजू नहीं तोड़ेगा। मुंह भर की क्या तारीफ है? प्रेशर से जो चीज डेवलप हुई आपकी बड़ी कुव्वत के साथ, एक कै जो है उल्टी जो है मोमेंटिंग जो है वो मुंह की तरफ आई है। अब जब ये आई है तो आप रोक ले सकते, मगर इस तरह नहीं हुआ, इतनी प्रेशर से या इतनी मुंह से पूरी निकलने वाला खून नहीं आया, जमा हुआ खून आया, सॉलिड शेप में आया, मगर कम था, प्रेशर भी नहीं था, कुछ खून आ गया, आपने मुंह से निकाल दिया, तो ये वुजू नहीं तोड़ेगा। रोजे में कह होना, बाज औकात जब रोजे में कह हो जाती है तो लोग परेशान हो जाते हैं, बल्कि बास तो समझते हैं कि रोजे में खुद ब खुद कह हो जाने से भी रोजा टूट जाता है, हालांकि ऐसा नहीं है। चुनाचे सैयदना अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु से रिवायत है कि हुजूर पुरनूर शाफई यौमुन नुशूर सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम का फरमाने आली शान है, जिसको माहे रमजान में खुद ब खुद कह आई उसका रोजा ना टूटा, और जिसने जान बूझ कर कह की उसका रोजा टूट गया। एक और मकाम पर इरशाद है, जिसको खुद ब खुद कह आई उस पर कजा नहीं, और जिसने जान बूझ कर कह की वो रोजे की कजा करे। करम यारब के सात रूप की नस्बत से रोजे में होने वाली कह के बारे में सात पैरे। रोजे में खुद ब खुद कितनी ही कह, कितनी उल्टी हो जाए, हा बाल्टी ही क्यों ना भर जाए, इससे रोजा नहीं टूटेगा। खुद ब खुद कैसे रोजा नहीं टूटेगा। नंबर दो, अगर रोजा याद होने के बावजूद कस्तन जान बूझ कर कह की वो मुंह भर भी हुई तो अब रोजा टूटेगा। तीन बातें पाई गई तो रोजा टूटेगा। वेरी फर्स्ट ये कि रोजा याद है, रोजा याद होना चाहिए कि मैं फास्टिंग से हूं, मैं साइम हूं, रोजादार हूं, मेरा रोजा है, ये बात याद हो। और इसकी भी अलामत होती है, बंदा जब वुजू खाने पर बैठा होता है ना तो उसको पता होता है मेरा रोजा है, तो वो कुल्ली एहतियात से करेगा, नाक में पानी एहतियात से चढ़ाएगा, ये बातें उसको बता रही होती रोजा है, रोजा होगा तो गरगरा करने से बचेगा, फुला चीजें सोचेगा, तो ये बात जहन में मौजूद होती है कि मेरा रोजा है। इस तरह अगर उसके जहन में था रोजा है तो अब रोजे से है तो उसके जहन में है मेरा रोजा है, ये रोजा हो गया फर्स्ट चीज। सेकंड ये कि इसने खुद कोई ऐसा काम किया जिससे कह हो, खुद ब खुद नहीं होगी, हलक में मसलन उंगली डाली कि मुझे कह हो जाए। फिर तीसरी बात कि अब अगर कह हुई तो वो भी मुंह भर थी, तकल्लुफ के साथ उसे रोका जा सकता है, आप बड़ी कोशिश कर उसको रो सकते हैं, मगर ऐसा प्रेशर डेवलप हो चुका है, इतनी तेजी से इतनी ताकत से वो चीज आ रही है कि वो आने वाली चीज खुद नहीं रुकेगी, तो अब ये जो कह है ये वाली कह आपका रोजा तोड़ देगी। मुंह भर के खुद की या खुद ब खुद हुई, वुजू तो बहरहाल गया, लेकिन रोजे में ये तीन बातें मौजूद है। कसदत मुंह भर होने वाली कैसे भी उसी सूरत में रोजा टूटेगा जबकि कैमे खाना या पानी या सफरा यानी कड़वा पानी या खून आए। अगर इस कैमे भी सिर्फ बलगम निकला तो रोजा नहीं टूटेगा, वुजू भी नहीं टूटेगा। कसदन के की जान पूछ कर आपने उल्टी कर दी मगर थोड़ी सी हुई, मुंह भर ना आई तब भी रोजा नहीं टूटेगा। मुंह भर से कम के हुई और मुंह से दोबारा लौट गई या खुद ही लौटा दी, इन सूरतों में भी रोजा नहीं टूटेगा। अलबत्ता ऐसा कोई करेगा भी नहीं, करना भी नहीं चाहिए। मुंह भर के बिला इख्तियार हो गई तो रोजा तो न टूटा, अलबत्ता अगर इसमें से एक चने बराबर भी वापस लौटा दी तो रोजा टूट जाएगा, और अगर चने से कम है तो रोजा ना टूटा। बड़ी अहम वजाहत जो हमारे मौजू के ताल्लुक से, अब हम आ रहे हैं इस तरफ के नजासत गलीजा बड़ी नापाकी कब है। मुंह भर के अलावा बलगम के नापाक है, इसका कोई छींटा कपड़े या जिस्म पर ना गिरने पाए इसकी एहतियात फरमाइए। आजकल लोग इसमें बड़ी बेहतियाती करते हैं, कपड़ों पर छींटे पड़ने की परवाह नहीं करते, और मुंह वगैरह पर जो नापाक के लग जाती है उसको भी बिला झिझक अपने कपड़ों से पोंछ लेते हैं। اللہ رب العزت ہمیں نجاست سے بچنے کا ذہن عنایت فرمائے. بڑا پیارا مادری پھول ہے. ہمیں اچھے کپڑے تو پہننے آتے ہیں, کپڑے کی صفائی تو رکھنی آتی ہے, لیکن ہر صفائی ایسی نہیں ہے کہ شریعت اسلامیہ اسے کہہ دے کہ آپ پاک ہو گئے. آپ نے کہہ کر لی, منہ سے لگ گئی, فلا جگہ لگ گئی, آپ نے ٹیشو پیپر لے کر صاف کر لیا, آپ نے فریشرز یوز کر دیے, آپ نے کچھ پرفیومز یوز کر لیے, اور اس انداز سے اپنے کپڑے کی بو زائل کرتے. سستی کا دور ہے, تو سستی کے دور نے یہ عجیب رنگ دیا ہے. خود بدبوؤں میں تر بتر ہیں, خود پسینے میں ڈوبے ہوئے ہیں اور ڈبکیاں کھا رہے ہیں, اوپر سے کیا ہے پرفیوم لگا دیا, کچھ فریشرز لگا دیے, دوسروں کو بو نہیں ہے, جسم کے اندر بھلے بو رہے, جسم کو نقصان پہنچاتے رہے. ہم نے پرفیوم لگا لیا ہے, ہم نے عطر لگا لیا ہے, ہم نے کچھ فریشرز لگا دیے ہیں, ہم نے جو ہے وہ اپنے کپڑوں کی بدبو کو دبا دیا ہے, اپنے جسم میں بدبو کو سما لیا ہے. سامنے والے کو تو بڑی اچھی خوشبو آنی چاہیے, سامنے والا آپ کے قریب بیٹھنے والا آپ کی بدبو اس سے لطف اندوز نہ ہو, اس لیے آپ نے یہ فریشرز تو لگا لیے ہیں, پرفیوم تو لگا لیے ہیں, مگر اپنے جسم کو پیش کر دیا ہے لبیک, میرا جسم حاضر ہے اس بدبو کے لیے, اس پسینے کے لیے. ساتھ ہی ساتھ یہ جو سستی کا دور ہے وہ یہی ہے. ایڈوانس لوگوں کا کلچر یہ ہے کہ وہ وین کے اندر بیٹھے ہوئے ہیں تو منہ صاف ہو رہا ہے, تو کچھ منہ کے اوپر پاؤڈرز لگائے جا رہے ہیں, فریش ہوا جا رہا ہے, تیاری اس طرح ہو رہی ہے. جسم کی یہ تیاری, یعنی ہماری جو تیاریاں ہیں, ہماری جو صورتحال ہے, وہ سامنے والوں کے ساتھ ہے. سامنے والے نے دیکھا بہت بہت اچھا لگ رہا ہے, بڑا اچھا جوڑا ہے, بڑا اچھا لباس ہے, خوشبو آ رہی ہے, اور اندر کا جو حال ہے وہ حال ہے. ٹھیک ہے, تو دین اسلام نے جو پاکی کا مفہوم دیا ہے, اس پاکی کے مفہوم میں یہ لباس کی ستھرائی بھی شامل ضرور ہے, مگر ہر لباس جو آنکھوں کو اچھا نہ لگے, ضروری نہیں کہ وہ لباس ناپاک ہو, اور ہر آنکھوں میں اچھا لگنے والا لباس ضروری نہیں کہ پاک ہو. تو پاکی ناپاکی کی جب تک پہچان نہیں ہوگی, اس پہچان کے بغیر ہم اس چیز کو سمجھ نہیں سکتے کہ کیا چیز پاک ہو کیا ناپاک ہو. ہم نے ایک ہی مدری پول بیان کیا ہے, کئی مثالیں انشاءاللہ الرحمن بیان کریں گے. وہ مدری پول کہ انسان کے بدن سے جو ایسی چیز نکلے کہ اس سے غسل یا وضو واجب ہو, نجاست غلیظہ ہے, جیسے پخانہ, پیشاب, بیتا خون, پیپ, منہ بھر کے, اس کے علاوہ چند چیزیں اور بھی ہیں, وہ ناپاک ہے. اب جب آپ کو یہ بات پتا چلے گی یہ ناپاک ہے, یہ پاک ہے, یہ تھوک ہے, فلا چیز ہے, اب مجھے کس چیز کے پاکی حاصل کرنے, یہ ناپاک ہے, اور کتنی ناپاکی نماز کے لیے رکاوٹ کا باعث ہے, اور تیسرے نمبر پر اس ناپاکی سے پاکی کیسے حاصل کرنی ہے. کیوں, نماز جنت کی کنجی ہے اور طہارت نماز کی کنجی ہے. اللہ پاک ہمیں ان مسائل کو سمجھنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علی وآلہ وسلم. آخر میں ہم ایک نعرہ لگائیں گے, جواب دیں گے آپ. فیضان نماز صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
کپڑے میں رکھوں صاف تو دل کو میرے کرتا, مولا تو مدینہ میرے سینے کو بنا دے.